यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार 28 गते प्रतिनिधि सभामा विश्वासको मत लिनुहुने। नेकपा एकीकृत समाजवादीको 93 सदस्यीय केन्द्रीय कमिटी गठन। मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले भोलि प्रदेश सभामा विश्वासको मत लिनुहुने। पर्सि आइतबारसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको सबैमा अनुरोध। र बेलायतको नयाँ प्रधानमन्त्रीमा लेबर पार्टीका कियर स्टारमर।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार 28 गते शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत लिनुहुने भएको छ। प्रधानमन्त्री प्रचण्डले संघीय संसदका महासचिवलाई आज एक पत्र पठाएर सोदिन विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने भएकाले आवश्यक व्यवस्था मिलाउन अनुरोध गर्नुभएको हो। प्रधानमन्त्री प्रचण्डले 2079 पुष 11 गते मेरो नेतृत्वमा गठित सरकारमा सहभागी दलहरूमध्ये एक दलले समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधान बमोजिम 30 दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान भएकोले यही असार 28 गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध गरिएको प्रधानमन्त्रीले लेख्नुभएको पत्रमा उल्लेख छ। नेकपा एमाले संघीय संसद सचिवालयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ। एमाले प्रमुख सचेतक महेश कुमार बर्तौलाले आज सचिवालयका महासचिवलाई पत्र मार्फत समर्थन फिर्ता लिएको जानकारी गराउनु भएको हो। मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले भोलि प्रदेश सभामा विश्वासको मत लिनुहुने भएको छ। मुख्यमन्त्री सिंहले भोलि बिहान 11 बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। यसैबीच मुख्यमन्त्री सिंह नेतृत्वको सरकारलाई नेकपा एमाले विश्वासको मत दिने भएको छ। एमाले मधेस प्रदेश सभाका प्रमुख सचेतक हरिनारायण महतोले जनमत पार्टीको नेतृत्वको सरकारलाई विश्वासको मत दिने जानकारी दिनुभयो। मधेस प्रदेशमा जनमत नेतृत्वको सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिस्थितिमा उतार चढ़ाव जस्तो देखिए पनि सरकारले विपद व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मनसूनजन्य जोखिमको न्यूनीकरण तथा जोखिम प्रतिकार्य सम्बन्धी उच्चस्तरीय बैठकमा प्रधानमन्त्री प्रचण्डले नेपाल प्राकृतिक विपत्तिको उच्च जोखिमयुक्त देश भएकाले 3 सुरक्षा अंगहरूको समन्वयात्मक पहलमा विपद व्यवस्थापनको पूर्व तयारीको व्यवस्थित काम गर्न निर्देशन दिनुभयो। उहाँले छलफलमा गृह मन्त्रालय र नेपाली सेनाको तर्फबाट गरिएको पूर्व तयारीका लागि आभार प्रकट गर्नुभयो। छलफलमा नेपाली सेना र गृह मन्त्रालयका तर्फबाट विपद व्यवस्थापनको पूर्व तयारी र जोखिम पूर्व कार्य सम्बन्धी आफ्नो तर्फबाट गरिएको तयारीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको थियो। नेकपा एकीकृत समाजवादीको 10 राष्ट्रिय महाधिवेशनले 93 सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ। महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले माधव कुमार नेपालको अध्यक्षतामा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूषाल सहित 93 जनाको केन्द्रीय कमिटी घोषणा गर्नुभएको हो। अध्यक्ष मण्डलका सदस्य राजेन्द्र पाण्डेले 10 दिनभित्र बाँकी केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिने जानकारी दिनुभयो। आज काठमाडौँमा सम्पन्न पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी मोर्चालाई क्रियाशील बनाउनु पर्ने बताउनुभयो। अध्यक्ष नेपालले अहिले राष्ट्रिय राजनीतिले पनि नयाँ मोड़ लिन खोजिरहेको र यसले केन्द्रमा मात्र नभई प्रदेशमा पनि प्रभाव पार्ने बताउनुभयो। अध्यक्ष नेपालले नयाँ सरकारका काम क्रियाकलाप अनुसार राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने भएकाले नयाँ समीकरणमा सामेल हुने पार्टीसँग छलफल परामर्श गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकले विनियोजन विधेयक 2081 पारित गरेको छ। बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक 2081, राष्ट्र ऋण उठाउने विधेयक 2081 र भन्सार महसूल विधेयक 2081 सर्वसम्मतिले स्वीकृत गरेको हो। अर्थमन्त्री वर्षमान पुनले सो विधेयक प्रस्तुत गर्नुभएको थियो। त्यसअघि विनियोजन विधेयक 2081 अन्तर्गत मन्त्रालयगत छलफलमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाब दिँदै संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले काठमाडौँको गोठाटारमा ज्येष्ठ नागरिकलाई आश्रम बनाउन बजेट विनियोजन गरिएको र देशभरका 48 स्थानमा ज्येष्ठ नागरिक केन्द्र सञ्चालनमा रहेको बताउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र राष्ट्रिय योजना आयोगका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिनुभयो। अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपक्षी विकास, भौतिक पूर्वाधार तथा यातायात, खानेपानी मन्त्रालयका विषयमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाब दिनुभयो। यसै गरी गृह मन्त्रालयको तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अरियालले यो वर्ष मनसुनजन्य विपदबाट 28 जनाको मृत्यु, चट्याङबाट 32 जिल्ला प्रभावित भएको जानकारी गराउनुभयो। यसअघि बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री अरियालले स्थानीय तहबाट श्रम र रोजगार सम्बन्धी सेवा एकीकृत रूपमा प्रवाह भइरहेको बताउनुभयो। विनियोजन विधेयक 2081 अन्तर्गत मन्त्रालयगत छलफलमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिँदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षामा परिवर्तन गर्न शिक्षकलाई उपयुक्त तालिम दिनुपर्ने र शिक्षकहरूको काम कार्यवाहीको रेकर्ड राख्न शिक्षक पोर्टलका लागि बजेट छुट्याएको, साथीसँग सिकाइ कार्यक्रम ल्याइएको, क्यारियर काउन्सिलिङका लागि बजेट छुट्याइएको जानकारी दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक असार 23 गते आइतबार बिहान सभा 11 बजे बस्नेछ। सरकारले आगामी आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। मन्त्री परिषदको असार 17 र 20 गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आगामी आर्थिक वर्ष 2081-82 लागि मोटा धानको प्रति क्विन्टल 3410 रूपियाँ 51 पैसा र मध्यम धानको प्रति क्विन्टल 3580 रूपियाँ 62 पैसा न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको जानकारी दिनुभयो। सरकारले आगामी आर्थिक वर्षका लागि मोटा धानको मूल्यमा 212 रूपियाँ र मध्यम धानको मूल्यमा 218 रूपियाँ वृद्धि गरी न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो। चालू आर्थिक वर्षका लागि सरकारले मोटा धानको प्रति क्विन्टल 3198 रूपियाँ र मध्यम धानको प्रति क्विन्टल 3362 रूपियाँ न्यूनतम समर्थन मूल्य तोकेको थियो। यसै गरी मन्त्री परिषद बैठकले नेपाल संस्कृत विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको वा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको अध्ययन अनुसन्धान गर्न पूर्व न्यायाधीश शेखर प्रसाद पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। सरकारले सो समितिलाई विश्वविद्यालयको नाममा रहेको जग्गा जमीन भवन तथा अन्य अचल सम्पत्तिको खोजी गरी लगत संकलन उपयोग व्यवस्थापन तथा अन्य आवश्यक कार्यका लागि प्रतिवेदन पेश गर्ने कार्यदेश दिएको मन्त्री शर्माले बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले नेपाल गुणस्तर परिषदबाट तोकिए बमोजिमका सिमेन्टहरूमा अनिवार्य लेमिनेटेड बोरामा प्याकेजिङ गरी उत्पादन भण्डारण र बिक्री वितरण गर्ने निर्णय गरेको छ। सरकारको यो निर्णय नेपाल राजपत्रमा सूचना प्रकाशन भएको 181 दिनदेखि लागू हुने मन्त्री शर्माले जानकारी दिनुभयो। संचार मन्त्री शर्माले दिनुभएको जानकारी अनुसार मन्त्री परिषद बैठकले राष्ट्रिय सहकारी विकास बोर्डको सह अध्यक्ष सदस्य तथा सदस्य सचिव नियुक्त तथा मनोनयन सम्बन्धी निर्देशिका स्वीकृत गर्ने सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी 3 वर्षे राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत गर्ने तथा धितोपत्र सम्बन्धी ऐन 2063 आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076 र नेपाल कानून व्यवसाय परिषद ऐन 2050 संशोधन गर्न बनेका विधेयकहरू संघीय संसदमा पेश गर्न स्वीकृति दिने लगायतका निर्णय गरेको छ। जल तथा मौसम विज्ञान विभागले बाढ़ी पूर्व अनुमान महाशाखाबाट आइतबारसम्म मुलुकका विभिन्न स्थानमा बाढ़ीको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। आइतबार पर्सीसम्म भारी वर्षाको सम्भावना रहेकाले नदीमा पानीको बहाव बढ़न सक्ने र बाढ़ीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ। विभागका बाढ़ीविद तथा हाइड्रोलोजिस्ट इन्जिनियर विजय ढुकुछुले भोलि भने देशभरका अधिकांश ससाना नदी नालाहरूमा बहाव बढ़ने तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने केही ससाना नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने बताउनुभयो। भारी वर्षाको सम्भावना भएका क्षेत्रमा हुन सक्ने बहाव बाढ़ी पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बस्न तथा कृषि स्वास्थ्य पर्यटन पर्वतारोहण सड़क तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उपसभामुख इन्दिरा राणा र चीनका विदेश मन्त्री वाङ यी बीच तिब्बतमा भेटवार्ता भएको छ। चीनका विदेश मन्त्री वाङ यी र तिब्बतमा आयोजित 4th चाइना सिजाङ ट्रान्स हिमालयन फोरममा सहभागी हुन तिब्बत पुग्नुभएका उपसभामुख राणा बीच हिजो तिब्बतमा भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा उपसभामुख राणाले नेपाल सधैँ एक चीन नीतिको बलियो समर्थक रहँदै आएको बताउनुभयो। नेपाली भूमिको दुरूपयोग गरी चीन विरूद्धको कुनै पनि गतिविधि हुन नदिने नीति र प्रतिबद्धतामा नेपाल दृढ रहेको उपसभामुख राणाले उल्लेख गर्नुभयो। मध्य प्रदेशका 8 जिल्लामा 172,000 बाल श्रमिक रहेका छन्। त्यसमध्ये 51,000 बाल श्रमिकहरू जोखिमपूर्ण क्षेत्रमा श्रम गर्न बाध्य छन्। धनुषाबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
उनी थिए जनकपुर धामको पसल पसलमा साइकलले विभिन्न सामग्रीहरू बोकेर पुर्याउने बाल श्रमिक। उनी जस्ता बाल श्रमिकहरू मजदूरी गर्नका लागि विवश रहेका छन्। मध्य प्रदेशका 8 जिल्लामा 172,000 संख्यामा बाल मजदूरहरू रहेको अनुमान गरिएको छ। बाल मजदूरमा पनि जोखिमपूर्ण क्षेत्रमा काम गर्नेको संख्या 51,000 जति रहेको आसमान नेपालले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख रहेको छ। लामो समयदेखि बाल श्रम सुशासन तथा मानवाधिकारको क्षेत्रमा काम गर्दै आउनुभएका आसमान नेपालका सुशासन सल्लाहकार एवं पूर्व स्थानीय विकास अधिकारी गुरु सुवेदी।
नेपालमा बाल श्रमको अवस्था हेर्दाखेरि पछिल्लो तथ्याङ्क 11,00,000 बाल बालिकाहरू बाल श्रममा छन् भन्ने देखिन्छ। यो राष्ट्रिय तथ्याङ्क हो। अब मध्य प्रदेशको मात्रै हामीले हेर्दाखेरि 11,00,000 बाल बालिकाहरू भनेको 150,000 बाल बालिकाहरू चाहिँ बाल श्रममा छन्। 150,000 50% बाल बालिकाहरू चाहिँ जोखिमयुक्त श्रममा छन् भनिन्छ। मध्य प्रदेश सरकारले 2079 बनाएको श्रम तथा रोजगार सम्बन्धी नीतिमा चाहिँ बाल श्रम भन्ने शब्द नै छैन। बाल बालिकाको श्रमको कुरा गरिरहँदाखेरि शिक्षामा जोड़ दिनु पर्यो भन्ने हाम्रो विषय हो।
नेपालमा ऐन कानून विधि भए पनि त्यसको प्रभावकारी कार्यान्वयनको खाँचो रहेको बताउँदै मध्य प्रदेश सभाका सदस्य हरिन नारायण महतो।
कानून मात्रै बनाएर ऐन मात्रै बनाएर नीति मात्रै बनाएर सफलता प्राप्त गर्न सक्दैन, त्यसको लागि व्यवहारिक रूपले पनि सबैले त्यो कुरोलाई अंगीकार गर्नुपर्ने हुन्छ र त्यसको नियमित रूपले त्यसको अनुगमन पनि हुनुपर्छ।
बाल श्रम न्यूनीकरणमा प्रदेश सरकारले कस्तो प्रयास गर्छ भन्ने जिज्ञासामा मध्य प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखी।
पहिलो कुरा त गरिबीलाई ध्यानमा राखेर हामीले नीति बनाउनु पर्दछ। यो प्रदेशमा दलित समुदायको संख्या अत्यधिक छ, तिनलाई पनि ध्यानमा राखेर हामीले शिक्षा नीति, बाल श्रम र बाल श्रमिकहरूलाई ध्यानमा राखेर हामीले कार्य योजना बनाउनु पर्दछ। बाल श्रमिकहरूलाई शिक्षामा हामी कसरी उनीहरूको सहभागिता, उनीहरूको पहुँच बढाउन सक्छौं, यसलाई ध्यानमा राखेर हामीले कुनै पनि कार्यक्रम, कुनै पनि नीति बनाउनु जरुरी छ।
कानूनी रूपमा बाल श्रम निषेध भए पनि अहिले पनि जोखिमपूर्ण क्षेत्रमा बाल श्रमिकहरूले काम गरेको प्रशस्तै मात्रामा देख्न सकिन्छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। बेलायतमा भएको संसदीय निर्वाचनमा लेबर पार्टीले अत्याधिक बहुमत हासिल गरेपछि नयाँ प्रधानमन्त्रीमा कियर स्टारमर नियुक्त हुने निश्चित भएको छ। लेबर पार्टीले अत्याधिक बहुमत हासिल गरेपछि कन्जर्भेटिभ पार्टीका प्रधानमन्त्री ऋषि सुनकले राजा चार्ल्स समक्ष राजीनामा दिनुभएको छ। यसअघि लेबर पार्टीको विजय स्वीकार गर्दै सुनकले पार्टीको पराजयका लागि क्षमा याचना गर्नुभएको थियो भने स्टारमरले अब परिवर्तन शुरू हुन्छ भन्नुभएको थियो। विगत 14 वर्षदेखि कन्जर्भेटिभ पार्टीको सरकार रहेको बेलायतमा यसपालि लेबर पार्टीले 650 मध्ये 412 सीट जितेको हो। संसदमा बहुमतका लागि 326 सीट आवश्यक पर्दछ। यसपालि बेलायतको हाउस अफ कमन्समा पुग्ने महिलाको संख्या अहिलेसम्मकै सर्वाधिक रहेको छ। अहिलेसम्म 240 भन्दा बढ़ी महिला उम्मेद्वार सांसद निर्वाचित भइसकेका छन्। सन् 2019 निर्वाचनमा 220 महिला सांसद रहेका थिए। बेलायतमा सबैभन्दा धेरै सीट जितेको दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। प्रधानमन्त्री स्टारमर 2 वर्षभित्र बेलायतको प्रधानमन्त्री बन्ने चौथो व्यक्ति हुनुहुन्छ। मलेसियाको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा ग्यास चुहावट भएपछि कम्तीमा 39 जना बिरामी परेका छन्। क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु टर्मिनलबाट छुट्टै विमान इन्जिनियरिङ सुविधामा रासायनिक चुहावट भएको र ती मानिसहरू बिरामी परेका अल जजिराले उल्लेख गरेको छ। अब आर्थिक समाचार। अर्थमन्त्री वर्षमान पुणले नेपालको अर्थतन्त्रमा कृषि र औद्योगिक उत्पादनले बढ़ी योगदान गर्नुपर्नेमा सेवा क्षेत्रको विस्तार बढ़िरहेको बताउनु भएको छ। नेपाल चीन मैत्री मंचले शुक्रबार काठमाण्डुमा आयोजना गरेको नेपालको कृषिमा रूपान्तरण सम्मेलनमा अर्थमन्त्री पुणले प्राथमिक क्षेत्रको विकास बिना सेवा क्षेत्रबाट मात्रै मुलुकको आर्थिक अवस्थालाई सुधार्न नसकिने बताउनुभयो। नेपालका उत्पादनले दुई ठूला मुलुकको बजारमा पहुँच विस्तार गरेर लाभ लिन सक्ने भएकाले आन्तरिक उत्पादन बढ़ाउनु नै अहिलेको आवश्यकता रहेको अर्थमन्त्री पुणले स्पष्ट गर्नुभयो। सरकारले आगामी आर्थिक वर्षको बजेटबाट कृषि क्षेत्रमा लगानी दशक घोषणा गरेकामा त्यसलाई सफल बनाउन विप्रेषणबाट भित्रिएको रकम कृषिमा लगानी गर्न सक्नुपर्ने भन्दै पूर्व कृषि सचिव गणेश जोशीले निर्वाहमुखीबाट व्यावसायिक कृषिमा रूपान्तरण अपरिहार्य रहेकोमा जोड़ दिनुभयो। नेपाल चीन मैत्री मंचका अध्यक्ष डाक्टर कल्याण राज शर्माले कृषि क्षेत्रमा न्यून लगानी हुँदा उत्पादन बढ़न नसकेको बताउनुभयो। आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन कार्ययोजना निर्माण अन्तिम चरणमा पुगेको अर्थ मन्त्रालयले जनाएको छ। जेठ 15 बजेट आएपछिको अवधिमा कार्यविधि, निर्देशिका, मापदण्ड संशोधन लगायतका नीतिगत तयारी गरिएकाले साउन 1 गतेदेखि बजेट कार्यान्वयन अनुसार नै प्रभावकारी ढंगले बजेट कार्यान्वयन हुने अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता उत्तर कुमार खत्रीले जानकारी दिनुभयो।
आर्थिक वर्ष 81-82 को बजेट वक्तव्यमा भएका कुराहरू लगायत मन्त्रालयले गर्ने महत्वपूर्ण कामहरूको विषयमा बजेट कार्यान्वयन कार्ययोजना तयारीको अन्तिम चरणमा हामी पुगेका छौं। साउन 1 गतेबाटै बजेट कार्यान्वयन कार्ययोजना सहित हामी कार्य सम्पादन सम्झौता मार्फत अर्थ मन्त्रालयले चाहिँ आफ्नो मातहत निकायहरूमा बजेट कार्यान्वयन गर्न थाल्छ। आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्नको लागि यो कार्यविधि निर्देशिका मापदण्डहरू परिमार्जन संशोधन गर्ने काम एकदमै यथाशीघ्र यही असारमा सन्दर्भित्र गर्ने र एक गतेदेखि चाहिँ काम अगाडि बढाउने र नयाँ तर्जुमा गर्नुपर्ने भए साउनभित्र गर्ने भनेर भनेको छ। यो कामलाई चाहिँ हामीले यदि पूर्णता दिन सक्यौँ भनेदेखि समयमै खर्च हुने र बजेट कार्यान्वयन पनि प्रभावकारी ढंगले जुन त्रैमासिक रूपमा विभाजन गरिएको हुन्छ त्यसो अनुसार हुन सक्छ भन्ने हाम्रो चाहिँ यो योजना अनुसार काम अगाडि बढाएका छौँ।
राष्ट्रिय गौरवका आयोजनामा स्रोतको अभाव नहुने र अनुगमनलाई प्रभावकारी बनाउने अर्थ मन्त्रालयले जनाएको छ। अब खेलकुद। नेपाल भलिबल संघले इन्फिनिटी ड्रिम्स प्रालीलाई एभरेस्ट महिला भलिबल लीग सञ्चालन गर्न अनुमति दिएको छ। काठमाडौँमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र इन्फिनिटी ड्रिम्स प्रालीका प्रबन्ध निर्देशक अमीर अख्तर बीच प्रतियोगिता सञ्चालन गर्ने विषयबारे सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौता अनुसार ड्रिम्सले छटोली बीच फ्रेन्चाइज भलिबल लीग गराउने प्रालीका निर्देशक अख्तरले बताउनुभयो। उहाँले भलिबल मार्फत महिला खेलाड़ीलाई सशक्तिकरण गर्नका साथै भलिबल खेलको विकास र विस्तारमा सहयोग पुर्याउने बताउनुभयो। सम्झौता 7 वर्षका लागि गरिएको हो। अध्यक्ष चन्दले इन्फिनिटी ड्रिम्सले गरेको सहयोगले भलिबल खेललाई व्यावसायिक रूपमा अघि बढ़ाउन सहयोग पुग्ने उल्लेख गर्नुभयो। लीगका माध्यमबाट खेलाड़ीलाई भलिबल खेलप्रति आकर्षित गर्न र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा खेल प्रदर्शन गर्न सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो। लीग शुरू हुने समय भने पछि तय गरिने संघले जनाएको छ। नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाड़ी अप्सरी बेगमलाई संघको आचार संहिता उल्लंघन गरेको भन्दै निलम्बन गरेको छ। क्यानको शुक्रबार बसेको केन्द्रीय कार्य समिति बैठकले टोली व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको भन्दै बेगममाथि थप छानबिन गरी आवश्यक निर्णय गर्न अनुशासन आयोगलाई जिम्मा दिने निर्णय गरेको हो। यस्तै क्यानले राष्ट्रिय टोलीका सदस्य सन्दीप लामी छानेले T20 अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा 100 विकेट लिन सफल भएकामा बधाई दिँदै उनलाई ए ग्रेडमा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरेको छ। क्यानले उनलाई यही July 1 डिसेम्बर 31 तारीकसम्म ए ग्रेडमा अनुबन्धित गरिएको जनाएको छ। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर साधारणदेखि पूर्णतया बदलिरही कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 27.6 डिग्री सेल्सियस, न्यूनतम 21.2 डिग्री सेल्सियस, वर्षा 2 मिलिमिटर। काठमाडौँको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 20.4 मिलिमिटर। पोखराको अधिकतम 26.7 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस, वर्षा 52 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 27.7 डिग्री सेल्सियस, न्यूनतम 24.7 डिग्री सेल्सियस, वर्षा 27.3 मिलिमिटर। र दिपायलको अधिकतम 26.8 डिग्री सेल्सियस, न्यूनतम 24.7 डिग्री सेल्सियस, वर्षा 63 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार 28 गते प्रतिनिधि सभामा विश्वासको मत लिनुहुने। नेकपा एकीकृत समाजवादीको 93 सदस्यीय केन्द्रीय कमिटी गठन। मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले भोलि प्रदेशसभामा विश्वासको मत लिनुहुने। पछि आइतबारसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको सबैमा अनुरोध। र बेलायतको नयाँ प्रधानमन्त्रीमा लेबर पार्टीका कियर स्टारमर। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।